नित्य अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा नित्य अनुसन्धान प्रतिष्ठान हार्दिक स्वागत गर्दछ। सदाको बुधबार बिहान 7:40 को समयमा चाहिँ आज पनि हामी यहाँहरू समक्ष नीति अनुसन्धान र हाम्रा गतिविधिहरू यहाँहरू समक्ष पस्किन उपस्थित भएका छौं। स्वीकार्नुहोस् हाम्रो अभिवादनलाई। आजको यो हाम्रो 52 श्रृंखला हो। आजको श्रृंखलामा हामी यहाँहरूलाई जानकारी पीआरआई गतिविधि र नेपाल सरकारले आर्थिक वर्ष 2079-80 का लागि पेश गरेको बजेटको सेरोफेरोमा पीआरआईका वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनालसँगको कुराकानी सुनाउनेछौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
नीति अनुसन्धान प्रतिष्ठानलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान प्रविधि तथा नव प्रवर्तन नीति 2076लाई कार्यान्वयन गर्न तयार गरिएको कार्ययोजना 2077को मस्यौदा प्राप्त भएको छ।
विज्ञान सम्बन्धी सचेतना प्रवर्धन, मौलिक तथा परम्परागत ज्ञान र प्रविधिको प्रवर्धन, विद्यालय स्तरमा वैज्ञानिक सिकाई विधिको प्रवर्धन र विज्ञान शिक्षाको सुदृढीकरण, प्राविधिक तथा व्यावसायिक धारतर्फ विद्यार्थीहरूको आकर्षण वृद्धि गर्न विद्यालय स्तरदेखि नै प्रारम्भिक सिपमूलक तालिम सञ्चालन गर्ने, उच्च शिक्षामा विज्ञान तथा प्रविधि सम्बन्धी अध्ययन तथा अनुसन्धानलाई गुणस्तरीय बनाउने लगायतका विविध विषयहरू समेटिएको विज्ञान प्रविधि तथा नव प्रवर्तन रणनीतिक कार्ययोजना 2077को मस्यौदा तपाईहरूले हाम्रो वेबसाइट www.pri.gov.np मा गएर डाउनलोड गर्न र हेर्न सक्नुहुनेछ। तपाईहरूले हामीलाई यो मस्यौदाको सम्बन्धमा सुझाव पठाउन अनुरोध गर्दछौ। हामीलाई सुझाव पठाउने ठेगाना हो info@pri.gov.np अथवा dkhadka@pri.gov.np info@pri.gov.np अथवा dkhadka@pri.gov.np।
यो जानकारी पछि अबको पालो पीआरआई गतिविधिको।
नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद बीच अनुसन्धान, ज्ञान व्यवस्थापन तथा प्रकाशन प्रसारणको क्षेत्रमा सहकार्यलाई संस्थागत गर्न हालै समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डाक्टर विष्णुराज उप्रेति तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका तर्फबाट कार्यकारी प्रमुख डाक्टर प्रदीप गेवालीले हस्ताक्षर गर्नुभएको थियो।
समझदारी पत्रमा स्वास्थ्य सम्बन्धी विविध विषयमा संयुक्त नीति अनुसन्धान, प्रकाशन र प्रसारणका अतिरिक्त जनस्वास्थ्य अवस्था सुधारका लागि प्रमाणमा आधारित ज्ञान सामग्री निर्माण र सो अनुसारको नीति सिफारिश गर्न, नीति अनुसन्धान सम्बन्धी तालिम गोष्ठी लगायतका कार्यक्रमहरूको सह उत्पादन र सञ्चालन गर्न, स्वास्थ्य सम्बन्धी मुद्दा या विषयहरूमा नीति संवादको आयोजना गर्न र दुवै संस्थाहरूबीच उपलब्ध विज्ञता र अन्य स्रोत सामग्रीहरूको आदान प्रदान, परिचालन र उपयोग गर्नका साथै यी कार्यक्रमहरूको आयोजना र सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको परिचालन आपसी समझदारीको आधारमा गर्न पनि दुवै संस्था सहमत भएका छन्। समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डाक्टर हरिश शर्मा न्यौपाने, परिषदका अनुसन्धान शाखा प्रमुख डाक्टर मेघनाथ धिमाल लगायत दुवै निकायका अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको थियो।
पीआरआईको यो गतिविधिपछि अबको पालो नेपाल सरकारले जेठ 15 गते पेश गरेको आर्थिक वर्ष 2079-80 बजेटका सम्बन्धमा हाम्रा प्रतिनिधि र पीआरआईका वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनालसँग हाम्रा प्रतिनिधिले गर्नुभएको कुराकानीको।
माननीय अर्थमन्त्री जनार्दन शर्माले जेठ 15 गते नेपाल सरकारको आर्थिक वर्ष 2079-80 आय व्यय विवरण संसदको संयुक्त बैठकमा पेश गर्नुभएको थियो। नीति अनुसन्धान प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत अर्थ मन्त्रालयलाई नेपाल सरकारको आर्थिक वर्ष 2079-80 बजेट वक्तव्यमा समावेश गर्नुपर्ने विवरण तथा सुझावहरू पठाएको सन्दर्भमा बजेट, पीआरआईका सुझाव र नेपालको पछिल्लो आर्थिक अवस्था बारेमा
हामीले पीआरआईका वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनालसँग कुराकानी गरेका छौं। डाक्टर कल्पना खनालले संयुक्त राज्य अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ।
संयुक्त राज्य अमेरिकाको विभिन्न विश्वविद्यालयमा 10 वर्ष अध्यापन र अनुसन्धान गर्नुभएकी खनालले अमेरिकी विश्वविद्यालयको प्राध्यापन पेसा छोड़ी नीति अनुसन्धान प्रतिष्ठानसँग आबद्धता जनाउनु भएको हो। हाल प्रतिष्ठानमा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा कार्यरत खनाल प्रतिष्ठानको आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्रका प्रमुख हुनुहुन्छ।
डाक्टर खनालले संयुक्त राज्य अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ। मुद्रा, बैंकिङ, सार्वजनिक वित्त, वैश्विक वित्त, राजनीतिक अर्थतन्त्र, संस्थागत अर्थतन्त्र तथा लैंगिक अर्थतन्त्रमा उहाँको विशेष दखल रहेको छ। सुनौ डाक्टर कल्पना खनाल र हाम्रा प्रतिनिधि बीच आर्थिक वर्ष 2079-80 बजेट सम्बन्धमा कुराकानी।
डाक्टर कल्पना खनालज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद।
मेरो पहिलो प्रश्न, नेपाल सरकारको आर्थिक वर्ष 2079-80 बजेट अर्थात आय व्ययको विवरणलाई यहाँले कसरी हेर्नु भएको छ? मेरो मतलब आर्थिक समृद्धि अझ भनौं अर्थतन्त्रलाई उकास्न यो बजेट कतिको सहायक सिद्ध होला? पीआरआईले यसलाई कसरी हेरेको छ?
धन्यवाद नारायणजी। पहिले त यो यसपालिको बजेटमा के छ यसो सरस्वती हेरौं। आगामी आर्थिक वर्षको लागि 17,93,83 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक भएको छ। यो चाहिँ चालू आर्थिक वर्षको तुलनामा 8.9% वृद्धि भएको हो। कुल विनियोजन मध्ये चालू खर्च 11% बढेको देखिन्छ। पुँजीगत खर्च 1.6% बढेको देखिन्छ। वित्तीय व्यवस्थापन 10.7% बढेको देखिन्छ। र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ चाहिँ 11.2% बढेको देखिन्छ। र यो बजेटको कुरा गर्दा खर्चको स्रोतको कुरा पनि गर्न जरूरी देखिन्छ। र आगामी बजेटमा आन्तरिक राजस्वबाट 69.1% विनियोजन गरिएको छ खर्चको स्रोत, र यो चाहिँ चालू आर्थिक वर्षको तुलनामा 21% बढेको हो। आगामी बजेटमा वैदेशिक अनुदान 3.1% देखिएको छ। यो चालू आर्थिक वर्षको तुलनामा 12.5% घटेको अवस्था हो। त्यस्तै वैदेशिक ऋणबाट 2,42,26 करोड़ विनियोजन गरिएको छ र यो आगामी बजेटको 13.5% हो र चालू बजेटको तुलनामा 21.7% घटेको अवस्था हो। यो के चाहिँ हामीले नोटिस गर्न जरूरी छ भने आन्तरिक राजस्वमा चाहिँ सरकार यसपालि निकै नै निर्भर भएको देखिन्छ। कुल ऋण चाहिँ 4,98,46 करोड़ रूपियाँ बराबर लिइने देखिन्छ यो आन्तरिक र बाह्य गरेर। र यो बजेट हेर्दाखेरि चाहिँ सामाजिक सेवा प्रवाह, सांस्कृतिक धार्मिक क्षेत्र, शिक्षा, सामाजिक सुरक्षा आदि क्षेत्रहरूलाई बजेटले समेट्न खोजेको देखिन्छ र यी क्षेत्रहरूमा बजेट वृद्धि पनि भएको छ।
मेरो दोस्रो प्रश्न, पीआरआईले पनि बजेटमा समावेश गर्नको लागि थुप्रै सुझावहरू दिएको थियो अर्थ मन्त्रालयकै अनुरोधमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत। यो सुझावलाई बजेट वक्तव्यले कतिको समेटेको पाउनुभयो?
नेपालको आयात र निर्यात बीच निकै ठूलो अन्तर देखिएको अहिलेको अवस्था हो र व्यापार घाटा कम गरी शोधनान्तर स्थिति कायम गर्न निकै जरूरी देखिएको छ अहिलेको अवस्थामा। र यस अवस्थामा नीति अनुसन्धान प्रतिष्ठानले नेपाल सरकारले व्यापार घाटा कम गरी अर्थतन्त्र सबल बनाउन आफ्नो वार्षिक नीति तथा बजेट कार्यक्रममा चाहिँ कृषि क्षेत्रमा आत्मनिर्भरता तथा आयात प्रतिस्थापन गर्नुपर्छ भन्ने खालको एउटा सुझाव दिएको थियौं है। केही हदसम्म हाम्रा सुझावहरू बजेटमा लिइएको पाइन्छ। जस्तै कृषि पूर्वाधार, कृषि वस्तुहरूको आपूर्ति श्रृंखलालाई मजबूत बनाउने पर्ने कुराहरू, यस्तै कृषिजन्य उद्योग स्थापनाका लागि मेसिनरी औजार खरिदका लागि अनुदानहरू, यस्ता कुराहरू चाहिँ बजेटमा आएका छन्। यस्तै मानव संसाधनको विकासमा जोड़ दिनुपर्ने कुरा, जल विद्युत उत्पादन, प्रसारण लाइन विस्तार र ग्रामीण विद्युतीकरण, वातावरण संरक्षण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, पूर्वाधार विकासमा जोड़ दिनुपर्ने कुरा पनि बजेटमा समेटिएका छन्। यस्तै स्वदेशी उत्पादन विदेशी उत्पादनसँग प्रतिस्पर्धी बनाउनु पर्ने कुरामा जोड़ दिँदै स्वदेशमै उद्योग स्थापना गर्न सहयोग हुने प्रावधानहरू पनि बजेटले समेटेको देखिन्छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी लगायतका वस्तुहरू र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरू पनि पहिचान गरी निर्यात प्रवर्धन गर्ने जनाएको छ। यस्ता वस्तुहरूको निर्यातमा 8% नगद अनुदान दिने व्यवस्थाले पनि औद्योगिक विकास गर्न सरकार इच्छुक भएको देखिन्छ। यस्ता कुराहरू केही हामीले नीति अनुसन्धान प्रतिष्ठानले आफ्नो सुझावमा पनि पठाएको थियो। अनि यसका अलावा सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी 5 करोड़बाट 2 करोड़ रूपियाँमा झारेको छ। यसलाई पनि सकारात्मक रूपमा हामीले हेरेका छौं। यति हुँदाहुँदै पनि कार्यान्वयनको पक्ष विस्तारित रूपमा आएको देखिन्न बजेटमा।
यहाँहरू लगायत थुप्रै बौद्धिक व्यक्तित्व तथा संस्थाहरूले पूँजीगत खर्च हुन नसकेको कुरा उठाउँदै आउनुभएको थियो। अहिलेको बजेटमा पनि पूँजीगत खर्च थुप्रै छुट्याइएको छ। यो खर्चलाई समयमै प्रतिफलमुखी रूपमा खर्च गर्नेतर्फ यहाँको सुझाव के रहेको छ?
यहाँले ठिक भन्नुभयो नारायणजी। यसपालिको रकम विनियोजनको आधारमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार र यातायातले 1 अर्ब 67 अर्ब पाएको छ है। यस्तै चालू आर्थिक वर्षका लागि दोस्रो पटक बजेट खर्चको अनुमान संशोधन गर्दा 88.6% बजेट खर्च हुने अनुमान अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गर्नुभएको थियो है। यस अवस्थामा चाहिँ के देखिन्छ भने पूँजीगत खर्चमा ध्यान पुर्याउनै पर्ने देखिन्छ। यसका लागि चाहिँ सर्वप्रथम त सार्वजनिक निकायले सम्भाव्यता अध्ययनको समयदेखि खरिद सम्झौता र कार्यान्वयनको चरणसम्म जवाबदेहीपूर्ण कार्य सम्पन्न हुन सक्ने आयोजनाको चयन गरी निर्माण स्थलको व्यवस्था गरेर मात्र ठेक्का प्रक्रिया शुरू गर्नुपर्ने, यस्तै नियमित अनुगमन मूल्याङ्कन गर्ने, छिटो छरितो निर्माण गरी निर्माण व्यवसायहरूलाई समयभित्रै कार्य सम्पादन गर्ने वातावरण बनाउन पनि जरूरी छ। यस्तै पूर्वाधार तथा विकास आयोजनाहरू तोकिएको समयभित्र सम्पन्न गर्न र पूँजीगत खर्च बढ़ाउन सम्बन्धित मन्त्रालयहरूको सचिव वा निकायको विभागीय प्रमुख समेत जिम्मेवारी हुनुपर्ने, उपयुक्त व्यवस्था गर्नुपर्ने पनि छ। यो कुरा चाहिँ बजेटमा पनि आएकोले हामीलाई खुशी लागेको छ। यस्तै विकास निर्माणसँग सम्बन्धित विवाद तथा मुद्दाहरू कहिलेकाहीँ अदालतबाट निरूपण हुन धेरै समय लाग्छ। यस्ता विषयहरू जस्तै जग्गा अधिग्रहण, क्षतिपूर्ति सम्बन्धी विवाद, वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता विषयहरूको निर्णय लामो समय लाग्ने भएकाले यस्ता विवादहरू छोटो समयमा नै निरूपण गर्नको लागि फास्ट ट्र्याक ट्रिब्युनल गठन गर्यो भने निरूपण गर्नको लागि यसले चाहिँ छोटो समयमा चाहिँ यस्ता मुद्दाहरू टुङ्ग्याउन सक्ने भएको हुनाले विकास खर्च छिटो हुन सहयोग हुन्छ जस्तो लाग्छ।
अन्तमा हाम्रो रेडियो सुनिरहनु भएका श्रोता, नीति निर्माता तथा बजेट परिचालन गर्ने तथा बजेटको खर्च गर्ने निकाय वा व्यक्तिलाई केही भन्न चाहनुहुन्छ?
वैज्ञानिक अनुसन्धान र विकासलाई यसपालिको बजेटले प्राथमिकतापूर्वक हेरेको देखिन्छ। नीतिगत क्षेत्रमा पनि अनुसन्धानलाई ध्यान दिएर प्रमाणमा आधारित एभिडेन्स बेस्ड भन्छ, एभिडेन्स बेस्ड नीतिहरू बन्न जरूरी छ। त्यसैले राज्यले नीति अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरूको स्थायित्व र विकासमा ध्यान पुर्याउनु पर्छ र यो चाहिँ महत्वपूर्ण कुरा हो जस्तो लाग्छ। यस्तै अरू नलेज बेस्ड इकोनोमी विकसित देशहरू जस्तै दक्षिण कोरिया, जापान, ताइवान आदिले पनि विकासको पहिलो चरणमा चाहिँ अनुसन्धानमा, नीतिगत अनुसन्धानदेखि अरू खालका अनुसन्धानमा पनि धेरै लगानी गरेको देखिन्छ र हाम्रो देशले पनि यस्ता मुलुकहरूबाट पाठ सिक्न जरूरी छ जस्तो लाग्छ।
हस् त डाक्टर कल्पना खनालज्यू, जुन समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद नारायणजी।
श्रोता, उहाँ हुनुहुन्थ्यो डाक्टर कल्पना खनाल।
नीति अनुसन्धान प्रतिष्ठान हाल नारायण हिटी परिसरभित्र केशर महलको पूर्वपट्टि नारायण हिटीको पश्चिम ढोकाभित्रको पहिले राहदानी विभाग बसेको रातो घरको पहिलो तल्लामा सरेको जानकारी गराउँदछौ। हामी ज्ञानेश्वरबाट नारायण हिटी परिसर सरिसकेका छौं, यसैले याद गर्नुहोस् नीति अनुसन्धान प्रतिष्ठान नारायण हिटी परिसर।
अवस्थ श्रोता, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। जेठ 25 गते बुधबार फेरि भेटघाट गर्ने बाचासहित कार्यक्रमबाट आज्ञा चाहन्छौ। तपाईँको दिन शुभसँग बितोस्। नमस्कार।